नमस्कार। कार्यक्रम हातेमालोको आजको श्रृंखलामा प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np मा साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय मुख्य खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौ। कार्यक्रममा हामीले लागू पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौ। समाजमा व्यापक रूपमा रहेको लागू पदार्थ र दुर्व्यसनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। विश्वमा धेरै मात्रामा मान्छेहरू दुर्व्यसनका कारण शिकार भइरहेका छन्। हाम्रो देशमा पनि लाखौं संख्यामा मानिसहरूले दुर्व्यसनका कारण अकालमा ज्यान गुमाउनु परेको छ। हाम्रो समाजमा लागू पदार्थ भन्नाले चरेस, कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यसले कसैको भलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नुपर्ने देखिएको छ। हामीले विभिन्न श्रृङ्खलामा विभिन्न व्यक्तिहरूका भनाइहरू उहाँहरूका विचारहरू राख्दै आएका छौँ। कहिले शिक्षक, कहिले प्रहरी, कहिले पूर्व लागू पदार्थ प्रयोगकर्ता र सरकारवाला व्यक्तिहरूसँग कुराकानी गर्दै आएका छौँ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ सामर्थ्य नेपालका संस्थापक अध्यक्ष एवं समाजसेवी युवा, जसले लागू पदार्थ दुर्व्यसनी विरुद्ध सचेतनात्मक कार्यक्रम र विभिन्न ठाउँमा सरसफे अभियान गर्दै आउनुभएका अर्जुन भूषालसँग कुराकानी गरेका छौँ। लागौँ उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ। यहाँलाई स्वागत छ कार्यक्रममा हातेमालोमा।
हजुर, धन्यवाद।
आरामै हुनुहुन्छ?
एकदम आराम छ।
हाल केमा व्यस्त रहिरहनु भएको छ?
हाल म एउटा भर्खरको युवा पढ्दै पनि छु, जुन कि ब्याचलर दिएर बसिरहेको छु। त्यही सँगसँगै एउटा समाजमा एउटा नयाँ सन्देश प्रवाह गर्नुपर्छ, हामी युवाहरूले एउटा समाजलाई नयाँ सन्देश दिनुपर्छ भन्ने हेतुले सामाजिक काममा व्यस्त छु। विशेष गरी एउटा सामर्थ्य नेपाल एउटा अर्गनाइजेसन छ, त्यसैको मातहतमा रहेर, त्यसैको एउटा अधीनमा रहेर हामीले लागू पदार्थ दुर्व्यसनी विरुद्धको राष्ट्रिय अभियान चलाएका छौँ। त्यही हो, व्यस्तता छ चारैतिर काममा, यस्तैमा व्यस्त छौँ अहिले।
सामर्थ्य नेपाल जुन संस्थामा आबद्ध भएर काम गरिरहेको छु भन्नुभएको छ, सामर्थ्य नेपालले विशेष गरी कस्ता कस्ता कुराहरूलाई यसलाई विशेष फोकस गरेर लिएको छ?
विशेष गरी हामीले सामर्थ्य नेपालले मेन बालबच्चाहरूको क्षेत्रमा बढी आफ्नो, हाम्रो मेन लक्ष्य भनेको बच्चाहरूको लागि छ, जुन कि बच्चाहरू भर्खरका बच्चाहरू पनि अहिले 14-15 वर्ष लगभग सानै उमेर हो, त्यो पनि त्यस्ता बच्चाहरू दुर्व्यसनमा फँसेर अहिले धेरै युवाहरू बिग्रेको अवस्था छ, जुन कि पढ्ने उमेरमा हातमा कपी कलम हुनुपर्ने बेलामा आज भोला पुकारहरू कुलत भनिसकेपछि सबै कुरा पर्छ, यहाँ पर्छ, ड्रग्स मात्र होइन कि, त्यस्ता युवाहरूलाई एउटा सन्देश प्रवाह गर्नुपर्छ, उनीहरूलाई साँच्चै एउटा नयाँ सन्देश दिएर एउटा नयाँ जीवन दिनुपर्छ भन्ने अभियानमा छौँ। यस्तै यस्तै छ, हरेक अभियानहरू सफल हुँदैछन् र विशेष गरी यो दुर्व्यसनी विरुद्धको अभियान सामर्थ्य नेपालको प्रमुख भूमिकामा अरू पनि फेसबुक ग्रुपहरू छन्, चितवन युथ नेटवर्क, सिआइएन, तपाईँको जिआरआर, एनआइएन, हेल्प फर ह्याप्पिनेस, सबैको सहकारीमा यस अभियानलाई तीव्र रूपमा अघि बढाएका छौँ। यो अभियानको बारेमा हस्ताक्षर सङ्कलन अभियान भएको थियो, धेरै प्रबुद्ध व्यक्तित्वहरू, धेरै सामाजिक मनहरूले त्यस अभियानमा उपस्थित भइदिएर हस्ताक्षर गर्नुभएको छ। आशा छ बिस्तारै अब हामी प्रत्येक विद्यालयमा यो अभियानलाई लिएर जाँदैछौँ, त्यहाँ सबैले साथ दिनुहुन्छ भन्ने अपेक्षा छ।
विशेष गरी सामर्थ्य नेपालले लागू पदार्थ दुर्व्यसनी विरुद्धमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको कुरा बताउनु भयो। यस्तो कार्यक्रम गर्नका लागि यहाँहरूको साथमा कति जति आबद्ध भएर लागिरहनु भएको छ? एकजना दुईजनाले मात्र सम्भव पक्कै पनि छैन। यसमा चाहिँ आबद्ध चाहिँ कस्ता कस्ता व्यक्तिहरू हुनुहुन्छ, विशेष गरी कुन कुन समूहका, कुन कुन यो युवाहरू जुटेर यसमा लागिरहनु भएको?
अवश्य पनि महत्त्वपूर्ण प्रश्न गरिदिनु भयो। हामीसँग अहिले त हाम्रो 22-23 वर्षकै उमेरका, हाम्रो मेरै उमेरका साथीहरू, यही लेभलका साथीहरू छौँ। त्यो मात्रै नभइकन हाम्रो अरू ग्रुपहरूमा पनि धेरै भइसकेँ मैले, सामान्य अरू ग्रुपहरूका साथीहरू पनि हाम्रै उमेरकै हुनुहुन्छ। त्यो मात्रै नभइकन अलिकति अग्रज व्यक्तित्वहरू, जुन कि अलिकति समाजलाई नयाँ सन्देश प्रवाह गर्न सक्ने व्यक्तित्वहरूसँग हामी बारम्बार कोर्डिनेसन गरेका छौँ। त्यो सँगसँगै अब अभियानलाई अझ माथि पुर्याउन, जुन कि दुर्व्यसनमा फँसेर अलिकति ऱ्याप सेन्टरहरूमा बसेका, जुन कि अहिले सप्रेर पनि असल एउटा सामाजिक भूमिका असल तरिकाले निर्वाह गर्नुभएको छ, समाजमा छुट्टी छाप बनाउनु भएको छ, हिजो बिग्रिनु भएको थियो तर आज ऱ्याप सेन्टरमा बसेर सुध्रेका, त्यस्ता व्यक्तित्वहरूलाई हामीले अघि सार्दैछौँ। त्यस्ता 2-4 जना व्यक्तित्वहरूसँग कुरा भएको छ, अनि विभिन्न मेडिकल सञ्चालकहरू, डक्टरहरूले पनि यो अभियानमा राम्रो छ भनेर कुरा गर्नुभएको छ। गैँडाकोट उद्योग वाणिज्य सङ्घले पनि यो अभियानलाई धेरै राम्रो छ, हामी जे के गर्नुपर्छ भनेर अस्ति भन्नुभएको थियो। एक दिन सम्भवतः उहाँहरूसँग बसेर फेरि छलफल गर्ने कार्यक्रम छ। भरतपुर महानगरपालिकासँग पनि अस्ति कुरा भएको छ, मेयर उपमेयरसँग कुरा भएको छ। चितवनको जिल्ला शिक्षा अधिकारीजीले पनि एकदम धेरै राम्रो छ कार्यक्रम भन्नुभएको छ. यस्तै यस्तै प्रबुद्ध व्यक्तित्वहरू सरकारी निकायहरूसँग कोर्डिनेसन गर्दैछौँ. यात्रा राम्रो छ, राम्रो सन्देश दिने काममा सबैले साथ दिनुहुनेछ भन्ने अपेक्षा छ.
पक्कै पनि सबै सङ्घ संस्था अनि फेरि सरकारी निकायसँग पनि कोर्डिनेसन भएर काम गरिरहँदाखेरि पक्कै साथ त पक्कै पनि पाइएला. यसमा पनि युवा व्यक्ति त्यसमा पनि पढाइ साथसाथ घरमा पनि टाइम दिने र पढाइतिर पनि टाइम दिने गरिरहँदा पनि लागु पदार्थ दुर्व्यसनी विरुद्ध सामर्थ्य नेपालमै लागेर काम गर्छु भन्ने सोच चाहिँ यहाँहरूमा कसरी आयो?
के भयो भने समाज अलि विकराल छ. अहिलेका युवाहरू दुर्व्यसनीमा फँसेको देख्दा, अलिकति गलत संस्कारमा प्रवेश गरेको देख्दा, हामीले अलिकति केही मैले जानेको एउटा सोच, हाम्रो साथीहरू जानेको सोच, साँच्चै मुलुकलाई एउटा नयाँ सन्देश प्रवाह गर्नुपर्छ भने हामी केही गर्नु पर्यो. त्यसको लागि एउटा व्यक्ति मात्रै होइन कि एउटा सिङ्गो टिम बनाऊ. सिङ्गो टिम बनाइसकेपछि के गर्ने त भन्दाखेरि हामीले नै परिकल्पना गरेको सामर्थ्य नेपाललाई सबैले साथीहरूले लगभग 40-50 जना युवा जमातबाट एउटा भेलामा बसेर हामीले सामर्थ्य नेपाललाई जन्म दियौँ. सामर्थ्य नेपाल जन्माउनुको अर्थ के थियो भने सिङ्गल गर्दै गर्दा अब सरकारी निकायहरूमा सबै कानुनी प्रक्रिया जटिलताहरू आउने हुँदा एउटा दर्ता गरेर एउटा अब त दर्ता भएपछि एनजिओकै रूपमा मान्छे यहाँ हुन्छ. त्यस कारणले एनजिओकै रूपमा बनाएर अघि बढेका छौँ. त्यस कारणले काम गर्ने कुरा त समाजमा देखिएका विकराल अवस्थाहरू, भर्खरका युवाहरू दुर्व्यसनमा फस्ने, आज अकालमा धेरैका बाबाआमा छोराछोरीहरू आज बाइक चलाएर मापसी गरेकै कारणले कति चाहिँ एक्सिडेन्ट भएर बित्नु भएको छ, त्यो परम्परा त्यो जुन देखिएको छ नि यस्तो होइन है. हामीले अलिकति सन्देश प्रवाह गर्नुपर्छ. मैले सोचेको सोच, हाम्रो साथीहरूले सोचेको सोचले दुई चारजना युवाहरूलाई एउटा नयाँ सन्देश प्रवाह गर्न सक्यो भने त दुई चारजनाको परिवार राम्रो हुन्छ, दुई चारजनाको तिनीहरूको छोराछोरी राम्रो हुन्छन्. त्यस कारण साँच्चै केही गर्नुपर्छ भन्ने है सोच आयो. सोच आइसकेपछि सबै साथीहरूले साथ दिनुभयो. धेरै यात्राहरू दरिलो हुँदै आज यो दिनसम्म हामी आउन सफल भएका छौँ.
लागु पदार्थ दुर्व्यसनी भनेको विशेष गरी के जस्तो लाग्छ यहाँलाई?
एकदम लागु पदार्थ दुर्व्यसनी भनेको तपाईँको हामीले बुझ्छौँ ड्रग्स मात्रै होइन कि हरेक कुराहरू, जुन कि कुलतको भनेको तपाईँको जाँड, रक्सी, भोला, पुकार, चुरोट, यावत, यी सबै कुराहरू दुर्व्यसनी हुन्. त्यस कारणले हामीले बुझ्दै के छ भने ड्रग्सलाई मात्रै महत्त्वपूर्ण बुझ्ने गर्छौँ, त्यो होइन कि. अब सबैले के बुझ्नु पर्यो भने सामान्य भोला पुकारदेखि लिएर इम्पोर्टेन्ट असर पार्ने हुन्छ अरे. त्यस कारणले यी सबै कुराहरू कुलत हुन्. त्यस कारणले मैले यो र ऊ भन्दिनँ कि कुलत भनेको सबै कुरा, तपाईँको भोला पुकारदेखि लिएर चुरोट, रक्सी, ड्रग्स, अब सबै कुरा कुलत हो जस्तो, दुर्व्यसनी हो जस्तो लाग्छ.
तपाईँ त एउटा संस्थामा आबद्ध भएर काम गरिरहँदा पनि विशेष गरी लागु पदार्थ दुर्व्यसनी अथवा मादक पदार्थ सेवन गर्ने व्यक्तिहरू के कारणले चाहिँ यो दुर्व्यसनीमा फस्दा रहेछन् जस्तो अनुमान गर्न सक्नुहुन्छ?
मैले अब ठुलो मान्छेहरूको भन्दा पनि भर्खरको साथीहरू, जुन कि मेरै लेभलको साथीहरू कलेज पढ्दा पनि धेरै साथीहरू चाहिँ सङ्गतले, साथी सङ्गतले, कोही साथीको अब लैलैमा, त्यो मात्रै होइन अहिले लेडिजहरू पनि धेरै म्याक्सिमम यो दुर्व्यसनीमा फस्नु भएको छ. के रहेछ नि मेन महत्त्वपूर्ण भनेको सङ्गत. जुन कि एउटा साथीले खाएको छ भने त्यसले खाऊँ नखाम भन्ने, आज नखाने भोलि नखाम, त्यही सँगै हिँडिसकेपछि त्यही परम्परा भएपछि आज नखाए दोस्रो दिन नखाने, तेस्रो दिन चाहिँ खाने परम्परा बढ्यो. मेन कुरा त असल सङ्गत हुनुपर्छ. असल सङ्गत नभएकै कारणले धेरै बिग्रिनु भएको छ. धेरै साथीहरूले हामीले केही पनि खान्न है भन्नुहुन्छ, तर पनि केही समयपछि उहाँहरू खाइसकेर सेवन गरिसकेको अवस्थामा धेरै भेटिएको छ. धेरैहरूले चोकचोकमा कलेजमा पनि अलिकति व्यवस्थापन नभएको कारणले कलेजमै ड्रग्स खाने, कलेजमै गाँजा खाने पनि देखिएको छ. धेरै विद्यालयहरूमा त्यो अवस्था छ. अनि वरिपरि पनि कस्तो भने गाँझै वरिपरिको क्यान्टिनहरूमा राख्ने, गाँजा खाने. त्यस कारणले यी कुरा भनेको सङ्गतले हो र समाज अलिकति असल बन्नु पर्यो, यहाँको नेतृत्व असल बन्नु पर्यो. यहाँका व्यापार गर्ने न्युमा धेरै क्यान्टिनहरू, धेरै पसलहरूमा, तपाईँको कलेजकै क्यान्टिनहरूमा पनि लुकाएर राखेर त्यहीँ छ. त्यस कारणले असल संस्कार, असल स्वभाव मान्छेमा नभएकै कारणले हो. त्यस कारणले महत्त्वपूर्ण समस्या भनेको सङ्गत, असल सङ्गत नभएको कारणले यो दुर्व्यसनी बढिरहेको छ.
दुर्व्यसनी विरुद्धका दुर्व्यसनी सचेतनामूलक कार्यक्रम गरिरहँदा, त्यसको विरुद्धमा काम गरिरहँदा पनि यहाँका साथीभाइले कतिको सपोर्ट गरिरहनु भएको छ?
एकदम यो झन् अभियान चलाउँदै गर्दा सबभन्दा ठुलो कुरा त सपोर्ट हो. साथ चाहिन्छ, साथ बिना त केही पनि यात्रा छैन, दरुले हुँदैन, एक्लै हिँडेर केही कुरा पनि सम्भव छैन. साथ दिनुभएको छ, धेरै साथ हामीले पाएका छौँ. हो, मनमुटाव सामान्य हुने कुरा त आफ्नो ठाउँमा छ, तर जुन कि अभियान राम्रो छ, महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने अभियान छ, यसमा अहिलेसम्म सबै साथीहरूले साथ दिनुभएको छ. लगभग सिङ्गो 50-60 जना त हामी छौँ महोत्सव चलाउँदै गर्दा. महोत्सवमा स्टार लाग्दै गर्दा लगभग 10-12 दिनको समयमा पनि धेरै साथीहरू लगभग दिनको 10-15 जना बसेर त्यो अभियान, त्यहाँ महोत्सवलाई सफल बनाउनु भयो. त्यो सँगसँगै प्रत्येक विद्यालयहरूमा जाँदैछौँ. विद्यालयहरूमा जाँदा पनि हाम्रो 20-25 जनाको ग्रुपमै गइरहेछौँ. त्यस कारणले लाग्छ अभियान राम्रो भएको कारणले साथीहरूले साथ दिनुहुनेछ. सामान्य हुने कुराहरू, कतिका सबै कुराहरू मन मिलाउनु पनि नसकिएला, राम्रो गर्दै गर्दा पनि नराम्रो हुनसक्छ. त्यसलाई सच्चाएर अघि बढ्यो भने अवश्य पनि यात्रामा सबैले साथ दिनुहुनेछ.
तर पनि तपाईँ हाम्रै साथीहरू पनि, कोही हाम्रै नजिकै साथीभाइ, आफ्नो आफन्तहरू पनि भएकै लागु पदार्थ दुर्व्यसनी सेवन गर्ने, मादक पदार्थ सेवन गर्ने, सुतीजन्य पदार्थ सेवन गर्ने साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ हामीहरूले यस्तो गरेको छ है, अब चाहिँ यसलाई हाम्रो साथ लिएर यसलाई छोड्नुपर्छ भनेर तपाईँहरूले भनिरहँदाखेरि उहाँहरूको प्रतिक्रिया के छ?
एकदम यो कुरा के छ भने, तपाईँको पसलहरूमा गयो यो भन्यो भने उहाँहरूको हाम्रो व्यापार गर्ने नै यही हो, हामीले यो कहाँ बन्द गर्न सक्छौँ भनेर धेरै ठाउँमा पनि भन्नुभयो। महोत्सव गर्दै गर्दा महोत्सवमा दुई चारजनाले मजाक उडाए जस्तो गर्नुभयो, अनि मैले उहाँहरूलाई राम्रोसँग सोधेँ आज तपाईँको घरमा समस्या महत्त्वपूर्ण के छ भन्यो भने उहाँले भन्नुभयो मेरो श्रीमान रक्सी खाएको समस्या छ, मलाई पीड छ भनेर एउटा दिदीले भन्नुभयो। समस्या छ त तिनीहरूले आफूले रक्सी व्यापार गर्ने हो, त्यस कारणले मैले भने कि व्यापार गर्ने हो, कमाउने अधिकार छ, तर कमाउने अधिकार हो भन्दैमा पसलहरूमा जथाभावी बेच्ने होइन, सीमित 18 वर्षभन्दा मुनिका बालबच्चालाई दिन भएन। हाम्रो त के छ भने क्यान्टिनहरू भयो उहाँ भने त्यही भोला पुकार राख्ने, अनि 18 वर्षभन्दा मुनिका बालबच्चाहरू आज कपी र कलम हुने पर्ने उमेरमा भोलाका खोस्टाहरू हुने, चुरेटका खिलीहरू हुने, त्यो होइन नि त। व्यापार गर्न पाइन्छ, कमाउन पाइन्छ, तर व्यापार गर्ने हो भन्दैमा सिङ्गो समाजलाई सिङ्गो परिवारलाई असर गर्ने गरी गर्नुहुन्न भनिसकेपछि धेरै कन्भिन्स हुनुभयो। धेरैले चाहिँ मेरो घरको समस्या यस्तो छ भने धेरैले नम्बर पनि छोड्नु भएको छ, कसरी होला मलाई कन्ट्रोल गरिदिनु पऱ्यो, दिनदिनै मेरो श्रीमानले मलाई पिट्नुहुन्छ भन्न हामीले बाहिर नसकिने, हाम्रो बेइज्जत हुन्छ, त्यस कारण धेरै भन्नुभएको छ। पाउने प्रतिक्रिया त दुई चारजनाले भन्नुभएको छ है, यस्तो पनि हुन्छ हामीले व्यापार गरेका छौँ बेलुका रक्सी बेचेर हामीले कमाएछौँ भन्नुहुन्छ, त्यो होइन, कमाउने अधिकार होला तर कमाउँदै गर्दा भोलि अर्काको असर के पर्या छ भनेर उहाँहरूलाई अलिकति काउन्सिलिङ गर्नुपर्छ। मेन समस्या भनेको उहाँहरूलाई बसेर यसो है भनेर बुझाउन हामीले सक्यौँ भने अवश्य पनि यो अभियान सफल हुन्छ भन्नेहरूले त भन्नुहुन्छ। अहिले राज्य नै चलेकै अब गुटकाहरूले भोला पुकारले नै चलेको धेरै ट्याक्स लिने, त्यो होइन कि राज्यले पनि एउटा निश्चित एरिया तोकेर व्यापार गर्ने पनि ठाउँ बनाउनु पर्यो, सीमित एरिया बनाउनु पर्यो, कडा कानुन ल्यायो भने हामीले रोक्न सक्छौँ।
राज्यको मार्फतबाट पनि सुतीजन्य पदार्थहरू सार्वजनिक ठाउँमा प्रयोग नगर्ने भनेर नीति नियम ल्याए पनि यसो कार्यान्वयनका लागि खासै सरकारले चासो नदिएको पनि देखिन्छ। यसमा चाहिँ युवा व्यक्तिहरू जुटेर एउटा संस्था खोलेर आबद्ध भएर यस विरुद्धमा लागिरहनु भएको छ, यसमा चाहिँ सरकारी तहलाई पनि झकझकाउनका लागि के कस्ता प्रयासहरू रहनेछन्?
त्यही त, सरकारले महत्त्वपूर्ण त यो कानुन कडाई गर्ने त सरकारले हो, हामी त एउटा यसको सन्देश प्रवाह गर्ने युवा मात्रै हौ। हामी भलै सफल होला या नहोलाउँ तर यात्रा हिँड्दै गर्दा सफल भइन्छ भन्ने लाग्छ। राज्यलाई अब हाम्रो घचघचाउने अभियान भनेको हस्ताक्षर सङ्कल्प अभियान थालनी गरेका छौँ हामीले। धेरै उहाँहरूलाई घचघचाउने भन्दा पनि पहिला आफू बदलिनु पर्यो भन्ने हाम्रो सन्देश महत्त्वपूर्ण के छ भने, म बदलिन्छु मेरो देश बदलिन्छ, परिवर्तन हामीले गर्ने हो, राज्यले गरेन, जनताले गरेन भनेर कि आफूले समाजलाई के गर्न सक्यौँ भन्ने कुरा हो। त्यस कारणले सर्वप्रथम आफूलाई बदल्ने अभियानमा छौँ। आफूलाई बदल्ने अभियान भनेको प्रत्येक व्यक्ति बदलिनु पर्यो, त्यो बदलिँदै गर्दा पनि राज्यले के गरेन भने भोलि भन्न पाइन्छ, तर हामी नै बदलिएको अवस्था छैन, हामीले नै समाजलाई सही संस्कारमा लगाएको अवस्था छैन, त्यो गर्दै गर्दा राज्यले गरेन, नेताले गरेन होइन कि आफूले समाजलाई के गर्न सकेँ, के गर्न सक्नुपर्छ भन्ने हेतु हामीमा पढ्नु पर्यो। हामीले नै राम्रो सोच छ मन लिएर हिँड्यौँ भने राज्यलाई भन्नै पर्दैन, आफ्नो समाज बनाउने, आफ्नो घर बनाउने त आफैले हो नि त। त्यस कारणले परिवर्तनका लागि पहिला आफू बदलिनु पर्यो भन्ने अभियानमा छौँ। त्यो सँगसँगै अब हस्ताक्षर सङ्कल्प अभियान छ, जुन कि दबावका लागि हामीले धेरै 77 जिल्ला छ, 77 जिल्लामा हाम्रो अभियान प्रत्येक जिल्लामा जाँदै गर्दा हामीले प्रत्येक जिल्लामा 1,00,000 हस्ताक्षर सङ्कलन अभियान गर्नेछौँ, जुन सन्देशमूलक काम गर्दैछौँ। त्यस कारणले 77,00,000 हस्ताक्षर सङ्कलन गरेर जुन कि एउटा 2,000-4,000 मान्छेको माझमा हामीले त्यो काठमाडौँमा सिंहदरबार होला या कहाँ होला त्यो बुझाउन सक्यो भने अलिकति प्रभाव जान्छ कि हामी त त्यसरी छौँ। त्यस कारण अब राज्यले दिएन भनेर नारा जुलुस गरेर बिचमा प्ले कार्ड बोकेर धेरै आन्दोलन भयो त्यो होइन कि, अलिकति संस्कारको हामी बाटोमा छौँ, सही गोरेटो दिने बाटोमा छौँ। त्यस कारणले हामी सृजनशील युवाहरू धेरै सोद्धैछौँ कसरी हुन्छ, यसलाई सफल बनाउँछौँ। त्यस कारण राज्यलाई चाहिँ अहिले मेन भनेको दबाब दिनको लागि हस्ताक्षर सङ्कल्प अभियान थालनी गरेका छौँ।
विशेष गरी विद्यालय विद्यालयमा यहाँहरूले गएर त्यहाँ लागु पदार्थ दुर्व्यसनी भनेको के हो, लागु पदार्थ दुर्व्यसनीले के गर्छ, यसको प्रयोगले भविष्यमा के कस्तो असर गर्छ भनेर साना साना बालबालिकालाई यहाँहरूले बुझाउँदै आइरहनु भएको छ। बुझाइरहँदा फेरि त्यहाँको शिक्षकहरू, त्यहाँको स्कुल प्रशासन र विद्यार्थीहरूको प्रतिक्रिया चाहिँ के पाइरहनु भएको छ?
एकदम आजैको कुरा पनि त्यहाँ सुने, सरहरू पनि खानुहुन्छ के गर्नुहुन्छ भन्नुभयो, अनि कतिको सरहरू चाहिँ एकै ठाउँ बसेर खाइदिने विद्यार्थीसँगै, लगभग 10 कक्षाको भएपछि त ठुलै हुन्छन्, उनीहरूसँगै बसेर खाइदिने, उनीहरूसँगै तास खेल्ने धेरै परम्परा छ। त्यस कारणले त्यो होइन कि पहिला गुरुवर्गहरू पनि असल भन्नु पर्यो, उहाँहरूले दिएको सन्देश बच्चाले टिप्ने हो। आजका 4-5 वर्षमा पढ्ने बच्चाहरूले त जे सिकायो त्यही सिक्छन्। त्यस कारणले सर्वप्रथम शिक्षा दिने गुरुहरू महत्त्वपूर्ण व्यक्ति हो, त्यस कारणले उहाँहरू सप्रिनु पर्यो, उहाँहरू सुध्रिनु पर्यो। म बदली गरिन्छु भनेर लाग्नु पर्यो. त्यसैले बच्चाले के सिक्यो भन्ने होइन, मैले के सिकाएँ, मैले कस्तो सिकाएँ होला भनेर मनन गर्ने क्षमता हामी जस्तो म जस्तो होइन मभन्दा ठुलो अग्रज व्यक्तित्वहरूसँग हुनु पर्यो. मैले केही गर्दै गर्दा गल्ती त भएन भनेर आत्मसमीक्षा गर्न अग्रज व्यक्तित्वले सक्नुभयो भने समस्या गाह्रो छैन. समस्या भनेको त अहिले देशको नेतृत्वले गरे हो. ठुला भनौँदा मान्छेहरू नै मानौँ न, विद्यालयमा जाँदै गर्दा विद्यालयको प्रशासनमा हुने हुन्छ नि गुरुहरू भनेको त एउटा असल संस्कार दिने मान्छेहरू, उहाँहरू त्यही विद्यार्थीसँग बसेर कहीँ कहीँ खाइदिने, कहीँ कहीँ सँगै लिएर हिँड्दिने, सँगै तास खेल्ने गरिसकेपछि त्यो विद्यार्थीले टेर्दैन, त्यही शिक्षा. त्यस कारणले अहिलेको मेन समस्या सरकारी स्कुलहरूको, प्राइभेट स्कुलहरूमा त अलिक कडाई नै छ, तर सरकारी स्कुलको मेन समस्या भनेको त्यहाँको गुरुवर्गहरू नै अलिकति सचेत नभएको अवस्था छ. त्यही बच्चाले त्यही क्याच गर्ने कुरा हो. बच्चाको मानसिकता भनेको त जे सिकायो त्यही सिक्ने. सर्वप्रथम त गुरुहरू बदलिनुपर्छ भन्छु मैले. चार पाँच वर्षको चार पाँच कक्षामा पढ्ने विद्यार्थीलाई हामीले धेरै काउन्सिलिङ गर्न पनि सक्दैनौँ. त्यस कारण गुरुहरूले नै सधैँ पढाउने हो. 365 दिन गुरुहरू त्यही विद्यालयमा गएर पढाउँदै गर्दा उहाँहरूले आज एक दिन सिकाउनु भयो, भोलि एक दिन सिकाउनु भयो, त्यही सिक्ने हो. हामी त एक दिन गएर चार पाँच मिनट एक घन्टा काउन्सिलिङ दिँदैमा बच्चा सुध्रिने त होइन. त्यही विद्यालयमा बस्ने त्यही पढाहरू हो, त्यही पढाउने गुरुहरू. त्यस कारणले सर्वप्रथम गुरुहरू असल हुनुपर्छ भन्ने हाम्रो अभियानको मुख्य लक्ष्य, मुख्य एजेन्डा हो. त धेरै ठाउँमा मैले भनेको छु, विद्यार्थीहरूलाई तपाईँहरूले गाली गर्ने होइन कि तपाईँहरूले के गर्नुभएको छ समाजमा, तपाईँहरू के छवि छ भनेर सोध्दै गर्दा उहाँहरू बोल्न सक्नु भएन, उत्तर दिन सक्नु भएन. त्यस कारणले महत्त्वपूर्ण समस्या, मेन समस्या यहाँका ठुलो भनौँदा व्यक्तित्वहरू, अग्रजमय भनौँदा व्यक्तित्वहरू यहीँको नेतृत्व हो. जस्तो
शिक्षा क्षेत्रबाट नै लागु पदार्थ दुर्व्यसनीको शिक्षा दिने माध्यमबाट नै लागु पदार्थ दुर्व्यसनी विरुद्धको अथवा उनीहरूलाई चेतनामूलक कार्यक्रम गराउनको सट्टा उनीहरूसँगै बसेर यस्ता अनिकृत कार्यहरू गर्दा त विद्यार्थी भाइ बहिनीहरूलाई नकारात्मक असर त पर्छ नै. तर पनि शिक्षकहरूले आफ्नै साथीहरूको लेभलमा राखेर विद्यार्थीहरूलाई आफ्नो व्यवहारहरू देखाइरहँदा त ठुलो असर पर्ने देखिन्छ. तर यसो भनिरहँदा पनि त्यहाँको शिक्षकहरूको प्रतिक्रिया पनि यहाँहरूले बुझ्नुभयो होला, विभिन्न स्कुलमा जाँदा उहाँहरूको प्रतिक्रिया चाहिँ के पाउनुभयो?
एकदम उहाँहरूको प्रतिक्रिया तँ सोध्दै गर्दा गल्ती नगरेकाले त बोल्न सक्नुभयो, तर गल्ती गरेका जुन कि त्यही ब्याकग्राउन्डमा हिँडेका पनि धेरै छन्. यो ऊ भनेर हामी नाम टिकाउनु पनि पर्दैन. म धेरै विद्यालयहरूमा पुगिसकेका छु, धेरै विद्यालयहरूमा पुग्दै गर्दा धेरैको मनोभावना बुझाएको छु. होला भलै मैले पुरै सोच्न नसकौँला, मेरो दिमागले नभेट्ला, तर अलिकति केही बुझ्न सक्ने सामर्थ्य ममा छ. त्यस कारण धेरै सरहरूको मैले कुरा बुझ्दै गर्दा मेन चार पाँच वर्ष चार पाँच कक्षामा पढ्ने विद्यार्थीको समस्या होइन, बच्चा भनेको त मेन गुरुहरूको हो. उसको परिवारको समस्या के छ, पारिवारिक पृष्ठभूमि के छ, त्योतिर बुझ्नुपर्छ. बच्चालाई गएर डाइरेक्ट काउन्सिलिङ गरेर हामीले तपाईँ लागु पदार्थ सेवन नगर्नुहोस् है भनेर एक घन्टा चिच्चाएर केही हुनेवाला छैन. उसको पारिवारिक पृष्ठभूमि के छ, उनीहरूको परिवारसँग बसेर काउन्सिलिङ गर्नु पर्यो. परिवार कस्तो संस्कारमा त्यो बच्चा हुर्किया छ, कस्तो संस्कारमा गुरुहरूले शिक्षा दिएको छ, त्यसरी हामीले सोचिरहेको छौँ. विद्यालयहरूमा जाँदा प्रतिक्रिया त्यस्तो केही पनि दिनुभएको छैन. हामीले गल्ती गरेका हो भने अब गर्दैनौँ भन्नुभएको छ. त्यसलाई फलोको रूपमा त अभियान हो, एक दिन मात्रै भन्ने कुरा होइन.
तर पनि हाम्रो शिक्षा पाठ्यक्रममा विशेष गरी लागु पदार्थ दुर्व्यसनी भनेको यस्तो हो, यसले खराब गर्छ भन्ने लागु पदार्थ दुर्व्यसनी विरुद्धका अथवा यसका सचेतनात्मक पाठ्यक्रममा पनि खासै त्यति प्रभावकारी रूपमा देखिएको छैन. यसलाई चाहिँ शिक्षा क्षेत्रमा पनि विशेष गरी शिक्षामा काम गरिरहने व्यक्तिहरूले कस्तो कस्तो पुस्तकहरू निकालेमा विद्यार्थीहरूलाई सकारात्मक प्रभाव पर्ला?
तपाईँले यो पनि महत्त्वपूर्ण प्रश्न गरिदिनु भयो. विशेष गरी अहिलेको भनेको जेनेरेसनमा शिक्षा महत्त्वपूर्ण कुरा हो. उनीहरूलाई पढ्ने सातवटा आठवटा विषय पढ्ला, एउटा लागु पदार्थ दुर्व्यसनी विरुद्धको एउटा किताब थपिदिन सक्यो भने अझ राम्रो. त्यहाँ चाहिँ लागु पदार्थले गर्दा यो हुन्छ, यसले यो यो गर्यो, समाजमा अहिलेसम्म यस्तो यस्तो भएको छ, पारिवारिक पृष्ठभूमि धेरै बिग्रिएको छ भनेर त्यही अनुसारको एउटा सिस्टमेटिक तरिकाले बनायो भने त्यो विद्यार्थीले त्यही पढ्यो भने ओ होइन है हामी त खानु हुँदो रहेछ भन्ने हुन्छ. त्यो भएन. त्यस कारणले अब विद्यालयहरूमा अतिरिक्त क्रियाकलापहरू गर्दा लागु पदार्थ दुर्व्यसन विरुद्धको वक्तित्व कला चलाउने प्रत्येक विद्यालयमा के गर्दो रहेछ लागु पदार्थ भनेर, त्यही त भने नि अभियान चलाउनेहरू त एक दिन जाने हो, दुई दिन जाने हो. त्यस कारणले सिस्टमेटिक तरिकाले विद्यालयहरूले हरेक हप्ता एउटा हप्ता हप्तामा शुक्रबार लागु पदार्थ दुर्व्यसन विरुद्धको अभियान चलाओस्. पोर्ट्रेटहरूमा अब धेरै भिडियोहरू पाइन्छ, लागु पदार्थले गर्दा यो भाषा विश्वमा धेरै ठाउँमा घटना घटेको छ, ती देखाउन सकेर प्रत्यक्ष रूपमा उनीहरूलाई प्रभाव पार्न सक्यो भने चाहिँ सम्भव छ. नत्र भने हामीले अभियान चलाएर एक दिन गएर चिच्चाउँदैमा एक दिन भन्दै गर्दामा हुन्न कि राज्यबाटै शैक्षिक नीति ल्याएर जुन कि लागु पदार्थलाई एउटा महत्त्वपूर्ण है यो देशको समस्या महत्त्वपूर्ण हो भनेर शैक्षिक नीतिमै समावेश गर्न सक्यो भने सम्भव छ.
समाज परिवर्तनको लागि समाजका व्यक्ति, त्यहाँ समाजमा हुने ठुला ठुला व्यक्ति लगायत साना बालबालिकादेखि लिएर ठुलो भूमिका रहेको हुन्छ. विशेष गरी बालबालिकाले राम्रो शिक्षा दीक्षा लिए भने स्कुल मार्फत घरमा आफ्नो परिवारमा भन्न सक्छन्, त्यो परिवार हुँदै समाज, समाज हुँदै राष्ट्रसम्म पुग्न सक्छ. विशेष गरी विद्यार्थी भाइ बहिनीहरूले यसमा बुझ्नु पर्ने कुरा सिक्नु पर्ने कुरा लागू पदार्थ दुर्व्यसनी भनेको यस्तो हो, यसले चाहिँ आफ्नो भविष्य पनि नराम्रो हुन्छ भन्ने कुरामा चाहिँ बुझाउनका लागि विशेष गरी विद्यार्थी भाइ बहिनीको लागि चाहिँ के भन्न चाहनुहुन्छ यहाँले?
एकदम विद्यार्थी भाइ बहिनीहरूको लागि मैले के भन्न चाहन्छु, हुन त राज्यले पनि यो श्रुतिहरू चुस्मा लेखाएको छ, धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनेर लेखाएको छ, त्यो लेख्दै गर्दा नि हामी खाइराखेका छौँ, त्यो होइन। विद्यार्थी भाइ बहिनीहरू समाज र राष्ट्रको मेरुदण्ड हो, यही देशको भोलिको संवाहक हो, यही देशलाई नेतृत्व गर्ने यिनै अहिलेका युवाहरू हौ, हामी मै जस्ता युवाहरू हाम्रै उमेरका साथीहरू हौ, भर्खरका भाइ बहिनी हुन्। त्यस कारणले अबका भाइ बहिनीहरू कुल तथा दुर्व्यसनीमा फस्ने होइन कि एउटा असल समाज असल देश बनाउने अभियानमा लाग्नुपर्छ। आज एउटा बच्चाले एउटा परिवारको एउटा बच्चाले मात्रै त्यही कुराले सेवन गरेर बिग्रियो भने उसबाट उत्पादन हुने उसले जन्माउने उसको परिवार बिग्रिन्छ, एउटाले गर्दा उसको बाहामाले दुःख पाउँछ, त्यो होइन कि अब समाज बनाउने अभियानमा लाग्नुपर्छ। आजका भाइ बहिनीहरू कुलतमा नफस्नुहोस्, स्वच्छ मर्यादित समाज बनाउन व्यवस्थित समाज बनाउन आजदेखि लाग्नुहोस्। त्यसका लागि सर्वप्रथम म बदलिन्छु भनेर सोच्नुहोस्, राज्यले गरेन, देशले गरेन, देशको नेतृत्वले गरेन, होइन कि आफूले समाजलाई के गर्न सके, मैले गर्दा समाजमा के असर परेको छ भनेर त्यो मनन गर्न सक्ने क्षमता हामीमा बढोस्। त्यो विद्यार्थी भाइ बहिनीलाई मात्र होइन, सम्पूर्ण नेपाली मनहरू, सम्पूर्ण अग्रज व्यक्तित्वहरू, सम्पूर्ण गुरुवर्गहरूलाई म के सन्देश व्यक्त गर्न चाहन्छु बिजेएफएम मार्फत भने, तपाईँहरू समाज र राष्ट्रको एउटा अभिभावक हो, अग्रज व्यक्तित्वहरू, आजका बालबच्चाहरू भोलिको देशको मेरुदण्ड हो। त्यस कारणले तपाईँहरूले सही संस्कार सिकाउनुहोस्, आफूले पनि आफ्नो परिवारमा हिँड्दै गर्दा आफ्नो बालबच्चाहरूसँग बसेर खाने कतिको चलन के छ भने परिवारसँगै बसेर खाने मदिरा सेवन गर्नेछ, अहिलेको स्ट्यान्डर्ड फ्यामिली भनिन्छ, र त्यही स्ट्यान्डर्ड फ्यामिलीले गर्दाखेरि विदेशी संस्कार स्वदेशमा भित्रेर बिग्रिरहेको छ। आज आफ्नो भर्खरका बच्चाहरूसँगै बसेर वाइन खाने बियर खाने
त्यो स्ट्यान्डर्ड फ्यामिली भनिरहँदाखेरि जुन ठुल्ठुला व्यक्तिहरू हुन्छन् धनीमानी व्यक्तिहरू उनकै घरका सदस्यहरू विशेष गरी लागु पदार्थमा फँसेको पनि धेरै देखिन्छ। स्ट्यान्डर्ड फ्यामिली भन्दैमा सबै कुरा सहज प्रयोग गरिरहँदा त यसले ठुलो असर पार्छ होला नि,
एकदम महत्त्वपूर्ण। अहिले तपाईँको देख्दाखेरि गाउँघरमा समस्या छ भनिन्छ, जुन कि स्ट्यान्डर्ड फ्यामिली, जुन कि धनाढ्य व्यक्तित्वहरू हुनुहुन्छ, अग्रज व्यक्तित्वहरू, जुन कि उहाँहरूको बाबुआमाको ब्याकग्राउन्ड बुझ्यो भने कोही डक्टर हुनुहुन्छ, कोही इन्जिनियर हुनुहुन्छ, त्यस्तै फ्यामिलीका बालबच्चाहरू यो ड्रग्समा परेर धेरै बिग्रिएको देख्न सक्छौँ। त्यो मैले भन्नै पर्दैन, ऱ्याप सेन्टरहरूमा गएर बुझ्नुभयो भने पनि प्रत्येक महिना 15-20 हजार बुझाएर उहाँहरूले ऱ्याप सेन्टरमा आफ्नो परिवारका सदस्यलाई राख्नु भएको छ, छोराछोरीलाई राख्नु भएको छ। त्यस कारणले समाजमा यही धनी मनाएर धनी भन्ने व्यक्तित्वहरू जुन कि अलिकति डिफ्रेन्ट छ, यहाँको भास डिफ्रेन्ट छ, कोही धेरै गरिब छ, कोही धेरै माथि छ, बिचको मिडियम फ्यामिली त्यति बिग्रेको अवस्था पनि होइन, समाजमा अलिकति धनाढ्य व्यक्तित्वहरूले नै यो संस्कार बिगारिदिनु भएको छ। त्यस कारणले सबैले अलिकति असल संस्कार सिकाउने नै मेन मान्छेहरूले नै हो, त्यही मेन मान्छेहरूको संस्कारले गर्दा नै अरूले फलो गरिराखेको छ। अहिलेको के बच्चाहरू पनि के छ भने तपाईँले राम्रो एउटा कपडा लगाउनु भयो भने त्यही कपडा चाहिन्छ, उसले परपट्टि एउटा चुरोट खाएको रहेछ के होला भनेर त्यही हामीले खाना पायो हुन्छ भन्ने छ। त्यो संस्कारका बच्चाहरू छन्, बुझ्न खोज्ने जान्न खोज्ने बच्चाहरू छन्। सामान्य तपाईँले एउटा मोबाइल नचलाऊ भने त्यही मोबाइल उसलाई चाहिन्छ, त्यस्तो संस्कार छ। त्यस कारण जे सिकायो त्यही सिक्ने हो। त्यस कारणले अलिकति वरिष्ठ व्यक्तित्वहरू प्रतिष्ठित व्यक्तित्वले यी कुराहरू सेवन गर्दै गर्दा अलिकति निश्चित ठाउँमा कहाँ कसरी गर्ने हो, आफ्नो परिवारको सदस्यसँग नबसिकन गर्नुहोस्, सबैले त कसरी पनि नगर्नुहोस्, गरिहाले पनि बच्चाहरूसँग बसेर नगरिदिनुहोस् भन्न चाहन्छु।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ
हजुर,
अब आउने दिनमा सामर्थ्य नेपालले के कस्ता कामहरू गर्ने योजना बनाइरहेको छ?
अवश्य पनि सामर्थ्य नेपालको अहिलेको मुख्य काम भनेको यो लागू पदार्थ दुर्व्यसनी विरुद्धको अभियान छ। यो अभियान भनेको यो सामर्थ्य नेपालको मात्र नभई चितवनमा कार्यरत अरू विभिन्न 5 जुन कि एनवाइएन, सिवाइएन, जिआरआर, एमडब्ल्यूआरआर, हेल्प फर ह्याप्पिनेस र सामर्थ्य नेपालको सहकार्यमा हामीले लागू पदार्थ दुर्व्यसनी विरुद्धको अभियान चलाइराखेका छौँ। त्यो सँगसँगै सामर्थ्य नेपालले नै स्थापनाको कालदेखि नै सरसफाइ अभियान चलाएको छ। सरसफाइ अभियान अन्तर्गत हामीले देशव्यापी अभियान हो यो सरसफाइ अभियान। हामीले नेपालगञ्जको बागेश्वरी मन्दिर, धनगढीको तपाईँको बजारमा, तपाईँको काठमाडौँमा धेरै ठाउँमा सरसफाइ अभियान चलाएका छौँ। त्यो सँगसँगै अहिले चितवनमा हामीले चितवनलाई मुख्य प्राथमिकतामा राखेर चितवनको 24 कोटीदेखि मालपोत चोकसम्मको जुन यो रोड छ त्यसमा हामीले डस्टबिन राखिसकेका छौँ। लगभग 120 डस्टबिन, प्लास्टिकको डस्टबिन राखेका छौँ, फोर्मलाई लेखेको त्यो राखेर हामीले प्रत्येक दिन त्यहाँ माइकिङ गरिराखेका छौँ। असल समाज व्यवस्थित स्वच्छ समाज बनाउन आजैदेखि तपाईँहरूले आफूले खाएको चिजहरूलाई बाटोमा नफाल्नुहोस्, एउटा प्लास्टिक बोकेर हिँड्ने संस्कारको विकास होस्, डस्टबिनमा फोहोर फालिदिनुहोस् भनेर दिनदिनै प्रत्येक पसलवालाहरूसँग प्रत्येक पैदल यात्रीहरूसँग काउन्सिल गरेका छौँ। त्यो सँगसँगै अस्ति मात्रै हामीले एउटा व्यवहारिसी बच्चाहरूको प्रक्रिया गरेर अब बच्चाहरू राख्ने अभियानमा छौँ, जुन कि दुःख पाएर बाबा आमाले छोडेका बच्चाहरूलाई राख्ने योजनामा छौँ। त्यो सँगसँगै अभियान अनि हामीले रक्तदानको कार्यक्रम चलाइराखेका छौँ। सामर्थ्य नेपालले तत्काल कुनै के हस्पिटलमा बिरामी भएको मान्छे देशको जुनसुकै कुनामा किन्न होस् उसको लागि तुरन्तै रगत उपलब्ध गराएर सहयोग गरेका छौँ। आजसम्म 600 भन्दा बढी व्यक्तित्वहरूलाई रगतदान गरिसकेका छौँ। त्यो सँगसँगै हामीले रोशनधामी बचाओ अभियान, जुन कि एउटा क्यान्सरबाट पीडित बच्चा 4 वर्षीय बालक दार्चुलाको, त्यो बच्चाको लागि अहिलेसम्म लगभग 1,08,734 रुपियाँ सङ्कलन गरिसकेका छौँ। एउटा बच्चा बचाउने अभियानमा छौँ। यस्तै यस्तै समाजका हरेक कार्यहरूमा अब सामाजिक काम गरिसके भनिसकेपछि यो नहुने रहेछ, समाजमा आइपर्ने जस्तो सुकै समस्या समाधानका लागि हामीले काम गरिरहेको।
हस् त, यहाँका आफ्ना विचारहरू राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
एकदम हजुरलाई पनि धन्यवाद जुन कि यो अवसर प्रदान गरिदिनु भयो। तपाईँलाई पनि विशेष धन्यवाद। सम्पूर्ण विजय एफएम परिवार, सिङ्गो श्रोतागणहरू, अहिले सुनेर बस्नुहुने सम्पूर्ण नेपाली मनहरूलाई विशेष धन्यवाद ठक्राउनु छ।
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौं। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव, सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो विजय एफएम 101.6 गैंडाकोट 8 नवलपरासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। हस् त, आजलाई कार्यक्रम हातेमालो यति नै। यतिन्जेल कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धन्यवाद, र मलाई प्राविधिक कक्षबाट साथ दिनुहुने मित्र राजेन्द्र श्रेष्ठलाई पनि धन्यवाद भन्दै म पुष्कर अधिकारी पनि बिदा हुन चाहन्छु। हस् त, नमस्कार।